सबै भाइ बहिनीहरूलाई जय मसीह। आज हामीले एउटा विशेष भेटी उठाउन लागेका छौँ। यो चाहिँ बाढीमा परेकाहरू, बाढी पीडित हाम्रा धेरै भाइ बहिनीहरू तल तराईतिर विस्थापित भएका, घर बार सबै कुरो पानीले बगाएर लग्यो, लाउने लुगा मात्रै, ओछ्यानहरू केही पनि छैन, भाँडाकुँडा केही पनि छैन, त्यस प्रकारले दुःखमा परेका धेरै मानिसहरू, दुःख पाइराखेका, उनीहरूको सहायताको लागि हामी आज विशेष भेटी दिनलाई आएका छौँ। अघिदेखि हामीले यो सूचना गरेका छौँ भने मलाई लाग्छ आज हामीहरू विशेष भेटी लिएर आएका छौँ। प्रार्थना सहित यो भेटी हामी उठाउनेछौँ अनि यो भेटी दुःखमा परेका हाम्रा भाइ बहिनीहरूको लागि पठाइदिनेछौँ। नेपालमा यो भयो, अझ योभन्दा डरलाग्दो खालको कुरो उता उत्तर बिहारमा धेरै गाउँहरू डुबे, लखौँ लखौँ मानिसहरू विस्थापित भए, त्यहाँको अवस्था झन खराब अवस्था भनेर सबैले भनिराखेका छन्। दुःख पाइराखेका यी मानिसहरू धेरै ठाउँमा यी सबै कुराहरू भइराखेका छन् अनि हामी चाहिँ खालि भेटी, अलिकति भेटी उठाएर त्यहाँ पठाएर भइगयो, हामीले गर्नुपर्ने कर्तव्य हामीले पुरा गऱ्यौँ भन्ने होइन कि उनीहरूको लागि हामीले लगातार प्रार्थना गरिरहने, प्रार्थना गरिरहने, प्रार्थना गरिरहने यो जिम्मेवारी पनि हामीले उतार्न पर्छ। मैले नै आज सञ्चालक भाइलाई पनि विन्ती गरेँ, अरूहरूलाई पनि, आज हामीहरूको भेटी चाहिँ वचनको सेवकाई पछि गरौँ भनेर मलाई त्यस्तो लाग्यो। हामी किन भेटी दिँदैछौँ यो कुरो बुझेर मात्रै हामी डालोमा आफूले ल्याएको भेटी प्रार्थना सहित खसाल्नेछौँ। अघि हामीले प्रार्थनामा सुन्यौँ, हाम्रो सञ्चालक भाइले प्रार्थना गर्दै हुनुहुन्थ्यो, हामीले चढाएको भेटी चाहिँ प्रार्थना सहितको भेटी, यसमा परमेश्वरको आशिष रहेको हुनेछ। एउटा कुरो, हामी चाहिँ दिने बाबुका दिने छोरा छोरीहरू हौ। राम्ररी कान खोलेर सुन्नुहोस् है, दिने बाबुका दिने छोरा छोरीहरू हौ। लिने 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 पनि ईश्वरहरू छन्, सबै कुरो माग्ने, त्यो पनि माग्ने, त्यो पनि माग्ने, त्यो पनि माग्ने। हाम्रो परमेश्वर बाबु त्यस्तो हुनुहुन्न, उहाँ चाहिँ दिने परमेश्वर बाबु हुनुहुन्छ। उहाँले आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन। परमेश्वरले संसारलाई यस प्रकारले प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, दिनुभयो। रोमी 8:32 त भन्दछ, परमेश्वर जसले आफ्नो एकमात्र पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबैको लागि दिइहाल्नु भयो, उहाँको साथमा हामीलाई अरू सबै थोक उहाँले कसरी सित्तैमा दिनुहुन्न र? येशु ख्रीष्ट आफ्नो एकमात्र पुत्रलाई त सित्तैमा दिइहाल्नु भयो, तपाईँ र म जस्ता पापी अधर्मीहरूलाई नरक कुण्डको दण्डदेखि बचाउनलाई, हाम्रो लागि क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई, हामीले गरेको पापको दण्ड भोग्नलाई, रगत बगाउनलाई, येशु प्रभुलाई क्रुसमा बलिदान दिनुहुने परमेश्वर पिताले कुन कुरो हामीहरूदेखि रोकेर राख्नुहुन्छ? उहाँले हामीलाई सबै कुरो दिनुहुन्छ। यस कारण बाइबलमा त यो पनि लेखेको छ, सबै थोक तिमीहरूको हो, सबै थोक तिमीहरूको हो। हाम्रो परमेश्वर त दिने परमेश्वर। याकुब 1:17 भन्दछ, हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटको हो, ज्योतिको पिताबाट आउँछ, जसमा न त कहिल्यै अदल बदल न फेरफारको छाया छ। हरेक असल दान र हरेक उत्तम वरदान त माथिबाट आउँछ, परमेश्वर बाबुका वरदानहरू परमेश्वर बाबुले दिनुहुन्छ। ती कुराहरू दिने परमेश्वर बाबुका दिने छोरा छोरीहरू, अघि एउटा अलिकति अप्ठ्यारो कुरो हामीले सुन्यौँ, एकजनाको त्यस्तो दामी कुरो हरायो यही भवनमा, अनि त्यो कुरो फर्काइएन। कसैले लग्यो, कसले लग्यो? त्यस भाइको जीवनमा, त्यस बहिनीको जीवनमा आशिष आउँदैन, श्राप आउँछ। किन? किनकि परमेश्वर बाबु दिने, परमेश्वर बाबुका छोरा छोरीहरू लिने त्यस्तो हुँदैनन्। दिने परमेश्वर बाबुका छोरा छोरीहरू दिने नै हुन्छन्। यसै कारण यो कुरो याद गर्नुपर्ने, जुत्ताहरू हराउँछ ज्ञानेश्वर मण्डलीमा भने, ती चोरेर जाने लानेहरू चाहिँ परमेश्वरका छोरा छोरीहरू होइनन्, चोर्नलाई आएका चोरहरू हुन् उनीहरू, परमेश्वरका छोरा छोरीहरू होइनन्। चोर त चोरु र मारु र नाश पारु भनेर नै आउँछ, त्यस्तो शैतानका छोरा छोरीहरू पनि मिसिएर आउँछन्, अनि त्यहाँ चाहिँ आएर चोरेर लैजान्छन्, अनि बदनाम चाहिँ मण्डलीको बदनामी हुन्छ। ज्ञानेश्वर मण्डलीमा त यसरी चोर, विश्वासीहरूले चोरेको होइन, त्यो चोर्ने मान्छे अविश्वास हो, त्यो परमेश्वरको छोरो, परमेश्वरकी छोरी होइन, त्यो दुष्टको छोरो, दुष्टकी छोरी हो। यस कारण दिने बाबुका, दिने छोरा छोरीहरू, हाम्रो क्रिस्चियन जीवन नै दिनुबाट सुरु हुन्छ प्रियहरू। हो, मुक्ति चाहिँ हाम्रो लिन्छौँ अनि हामी क्रिस्चियन चाहिँ कहिले हुन्छौँ? जब हामी हाम्रो जीवन परमेश्वरलाई दिन्छौँ। लो परमेश्वर पिता, म मेरो जीवन आजदेखि म तपाईँलाई दिन्छु, मेरो जीवन म तपाईँलाई दिन्छु। आज हाम्रा कतिजना भाइ बहिनीहरू पानीको बप्तिस्मा लिन लाग्नुभएको छ, अहिलेसम्म उहाँहरू विश्वासी मात्र हुनुहुन्छ, क्रिस्चियन हुनुभएको छैन। उहाँहरू क्रिस्चियन हुनुहुन्न, अहिलेसम्म विश्वासी मात्र हुनुहुन्छ। तर आज जसै उहाँहरू पानीमा डुब्नुहुन्छ, आफ्नो जीवन प्रभुलाई दिनुहुन्छ, त्यहाँदेखि दिएपछिबाट मात्रै उनीहरू क्रिस्चियन हुन्छन्। हाम्रो क्रिस्चियन जीवन नै दिनुबाट सुरु हुन्छ, अचम्मको कुरो, दिनुबाट सुरु हुन्छ। म त्यसै हेर्न लागेको थिएँ बाइबलमा, मलाई त बडो अचम्म लागेको, पन्तिकुसको दिनमा 3,000 मानिसहरूले येशु प्रभुमा विश्वास गरे, 3,000 मानिसहरूले। अनि त्यहाँदेखि अचम्मको कुरो चाहिँ त्यसपछिको घटना, मैले त्यसै हेर्न लागेको थिएँ, प्रेरितको 2 अध्यायमा रहेछ, प्रेरितको 2 अध्यायमा, अनि त्यहाँ यसरी लेखिएको छ, 41 पदमा चाहिँ लेखेको छ, त्यसै दिन प्राय 3,000 प्राणीहरू तिनीहरूमा आए, थपिए भनेर लेखेको छ। तर त्यहाँदेखि अलिक तल गइकन 44-45 पदमा लेखेको छ, प्रेरितको 2:44-45 विश्वास गर्नेहरू जति सबै एकसाथ हिँड्थे र तिनीहरूका सबै थोक साझा रहन्थ्यो, अनि तिनीहरूले आफ्ना धन सम्पत्ति र मालमत्ता बेचिकन जस जसलाई जे जे कुराको खाँचो पर्थ्यो सबैलाई ती बाँडिदिन्थे। देख्नुहुन्छ, प्रभुलाई ग्रहण गरिसकेपछि एउटा सबभन्दा पहिलो लक्षण त के हुँदो रहेछ? अघि चाहिँ लिने 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 मात्रै, प्रभुलाई ग्रहण गरेपछि अब चाहिँ दिने दिने दिने, किनकि हामी त दिने बाबुका दिने छोरा छोरीहरू भयौँ नि। यो कुरो यहाँ त्यहाँदेखि 4 अध्यायमा पनि मैले हेरेको, प्रेरितको 4 अध्यायमा पनि त्यहाँ यसरी लेखिएको छ, 32 पददेखि, अनि विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, औ तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए। 33 पद, बडो शक्तिसित ती प्रेरितहरूले प्रभु येशुको पुनरुत्थानको गवाही दिन्थे र तिनीहरू सबैमा ठूलो अनुग्रह रहेको थियो। 34 पदमा लेखेको छ, किनभने तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो पर्दैन थियो। अनि त्यहाँदेखि तल 35 पदसम्म लेखे, उनका जग्गा जमिनहरू घरहरू बेचेर उनीहरू त्यति भेटी आउँथ्यो, प्रेरितहरूको चरणमा ल्याएर राख्दथे। त्यो दिने दिने बाँड्ने त्यस्तो खालको स्वभाव कसरी आएको? पवित्र आत्मा परमेश्वरले नै परमेश्वर बाबुको दिने स्वभाव आफ्ना छोराछोरीहरूको हृदयमा राखिदिनु भएको। परमेश्वरका छोराछोरीहरू दिने छोराछोरीहरू हुन्छन्। दिने छोराछोरी हुन्छ। तपाईँहरूलाई याद छ जक्कैको बारेमा, लुखको लुकाको 19 अध्यायमा पढ्छौँ। जक्कै चाहिँ एकजना जगात उठाउने मान्छे थियो, जगात उठाउ ठग्ने मान्छे, अरूलाई ठगेर धेरै नाफा खाने त्यस्तो खालको पैसा 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 खोज्ने मान्छे। अनि येशू प्रभु जक्कैको घरमा जानुभयो, अनि जक्कैको घरमा गएपछि जक्कैले येशू प्रभुलाई के भन्नुभएको हो यहाँ पढिदिउँ है। म लुकाको 19 अध्यायमा म पढ्दैछु, लुकाको 19 अध्यायमा यो मानिस जक्कैले प्रभुलाई यस प्रकारले भन्दछ, लुकाको 19 अध्याय अनि त्यसको 8 पदमा उसले भन्दछ, अनि जक्कैले खडा भएर येशूलाई भने, हे प्रभु हेर्नुहोस्, म आफ्नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, औ कोहीबाट अन्याय गरेर केही लिएको छु भने म 4 गुणा फिर्ता गरिदिन्छु। 9 पदमा तब येशूले तिनलाई भन्नुभयो, आज यस घरले उद्धार पाएको छ किनकि यिनी पनि अब्राहमको छोरा हुन्। येशू प्रभुले भन्नुभयो, आज यस घरले उद्धार पाएको छ, यस घरले मुक्ति पाएको छ। किन? किनकि त्यो मान्छे जक्कै जस्तो मान्छे लोभी कप्ची कन्जुस अरूहरूको पैसा लिएर धुतेर खाने ठग्ने त्यस्तो खालको जगात उठाउने त्यो एउटा ठुलो अफिसरले पनि के भन्दछ भनेदेखि, प्रभु म त आफ्नो कमाईको आधा भाग त म त गरिबहरूलाई दिन्छु, यदि कसैलाई मैले ठगेर केही कुरो लिएको छु भने 4 गुणा फर्काइदिन्छु प्रभु, 1 गुणा होइन 2 गुणा पनि होइन 4 गुणा फर्काइदिन्छु। अनि प्रभुले यो कुरो थाहा गर्नुभयो, यो मान्छेको जीवनमा परिवर्तन आएको रहेछ। किनकि परिवर्तन किन आएको, यो मान्छे त लिने 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 अरूलाई ठगेर आफै धनी हुने पैसा थुपार्ने मान्छे, जबकि यसको भित्र अन्तरात्मामा परिवर्तन आयो, हो परमेश्वरको आत्माले काम गर्न लाग्यो, अब यसले त यसको धन सम्पत्तिको आधा भाग नै गरिबहरूलाई दिने, 50% आधा भाग नै गरिबहरूलाई दिने, त्यति मात्र होइन कसैलाई ठगेर केही लिएको छ भने 4 गुणा फिर्ता गरिदिने। कस्तो खालको परिवर्तन भनेको यो प्रियहरू हो, त्यो चिज हराउने हराएको छ। त्यो भाइ आज यहाँ हुनुहुन्छ कि हुनुहुन्न, त्यो बहिनी यहाँ हुनुहुन्छ कि हुनुहुन्न, जसले त्यो उठाएर लैजानुभयो, आज सुनिराख्नु भएको छ भनेदेखि याद गर्नुहोस् है, त्यो लगेको चिज कति दिन पनि खप्दैन, एक दिन खत्तम भएर जान्छ, तर तपाईँको आत्मा खत्तम भएर गयो, तपाईँको आत्मामा श्राप आयो, तपाईँको जीवनभरि आशिष आउँदैन परमेश्वरको, किनकि तपाईँ दिने परमेश्वरको छोरो छोरी हुनु भएन। तपाईँले शैतानको काम भन्नुभयो, चोर त चोरु मारु र नाश पारु भनेर आउँछ, अनि तपाईँले त शैतानको काम गर्नुभयो। होसियार, हामी परमेश्वरको बालक बालिकाहरू, हामीले होसियार हुनुपर्ने, दिने कुरो, दिने कुरो, राजी खुसीसँग दिने कुरो। परमेश्वरले त मलाई आफ्नो एकमात्र पुत्र पनि बाँकी राख्नु भएन, मलाई दिइहाल्नु भयो भनेपछि मैले के कुरो चाहिँ आफूलाई साँचेर राख्ने, मैले पनि दिनपर्छ दिनपर्छ। बाइबलमा त अचम्मका कुराहरू लेखिएका हुन्छन्, म त्यसै पढ्न लागेको थिएँ यो प्रेरितहरूको कर्ममा, अनि यो प्रेरितहरूको कर्ममा पढ्दै बेलामा यहाँ मलाई 11 अध्यायमा, प्रेरितहरूको कर्मको 11 अध्यायमा यो एन्टियोकका विश्वासीहरूको बारेमा लेखेको रहेछ, 26 पदको तल अन्त्यमा लेखेको छ, 26 पदको अन्त्यमा, प्रेरित 11 26 को अन्त्यमा, औ चेलाहरू पहिले एन्टियोकमा नै क्रिस्टियन भनिएका हुन्, चेलाहरू पहिले एन्टियोकमा नै क्रिस्टियन भनिएका हुन्। अघिबाट त उनीहरू चेला 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 विश्वासी चेला मात्रै भनिन्थे भनेदेखि एन्टियोकमा नै तिनीहरू चाहिँ क्रिस्टियन भनिएका हुन्। अनि मलाई अचम्म चाहिँ के लाग्यो भनेदेखि यो 26 पदको अन्त्यमा त्यो लेखेको छ, अनि 27 पददेखि 30 पदसम्म त के लेखेको छ भनेदेखि, अनिकाल आउने कुरा भयो अरे, अगबस नाउँ भएको एकजना अगमवक्ताले भन्दछ, संसार सारा संसारमा ठुलो अनिकाल पर्न आँटेको छ, उसले त्यो सूचना दियो आत्मामा अघि। अनि 29 पदमा लेखेको छ, तब चेलाहरू हरेकले आफ्ना आफ्ना औकात अनुसार यहुदियामा बस्ने भाइहरूका निम्ति सहायता पठाउने निश्चय गरे। तिनीहरूले आफ्ना दान बर्नबास र शाउलका हातमा धर्म गुरुहरू कहाँ पठाइदिए। क्रिस्चियन नाउँ लिएको, क्रिस्चियन भनेर कह लिएको, त्यसको लगतै पछि पहिलो घटना हामी के देख्छौँ भनेदेखि यो ठुलो अनिकाल पर्न आँटेको छ। यरुसलमका भाइ बहिनीहरू दुःख पाइराखेको छन्। एन्टियोकमा रहेका भाइ बहिनीहरूले के भन्छन्, हो यो अनिकालको समयमा त्यहाँ हाम्रा प्रियहरू दुःख पाइराखेको छन्, उनीहरूलाई खाने अभाव होला, लाउने अभाव होला, दुःख होला, यसकारण हामीले केही गर्नपर्छ। उनीहरूको लागि प्रार्थना मात्रै गरिरहेर पुग्दैन, प्रार्थना त अवश्य पनि गरिदिन्छौँ, प्रार्थनाले मात्र पुग्दैन, हामीले केही गर्नपर्छ। अनि उनीहरूले भेटी सङ्कलन गरे, भेटी उठाए, अनि पावल र बर्नबासको हातमा त्यो भेटी पठाइदिए। देख्नुहुन्छ, क्रिस्चियन हुनु भनेको त यो हो, ख्रिस्ट जस्तै हुनु हो, मसिनो ख्रिस्ट भने हेला गरेर भनेको कुरो हो। हामी ख्रिस्ट नै हौ, ख्रिस्ट नै हौ हामीहरू। अनि हामीले दिने कुरो मण्डलीको लागि यो बडो एकदमै बडो घटमा गएको कुरो मलाई नि, कस्तो अचम्मको कुरो नि, क्रिस्चियन मण्डली चाहिँ त्यस्तो हुनुपर्ने, अरूको दुःख देखेर खालि उनीहरूको लागि प्रार्थना मात्रै गरिदिने, वा त बिचारा भनेर आफ्नो सहानुभूति मात्रै ओठे सहानुभूति मात्र प्रकट गर्ने होइन कि, हामीसित भएका कुराहरू जे जति छन् त्यसबाट केही अंश छुटाएर प्रभुको नाउँमा सहायता पठाइदिने। यो प्रभुले आशिष दिनुहुन्छ, यसो गर्यौँ भनेदेखि प्रभुले आशिष दिनुहुन्छ। ओ पहिलो दोस्रो कुरन्थी 8 अध्यायमा हेर्नुहोस् न, दोस्रो कुरन्थी आठ अध्यायमा मेसिडोनियाका क्रिस्चियनहरूको बारेमा त्यहाँ लेखिएको छ, मेसिडोनियाका क्रिस्चियनहरूको बारेमा। अनि त्यहाँ के लेखिएको छ भनेदेखि, सबै कुरो उनीहरूले आफ्नो दरिद्रतामा पनि भेटी उठाएर पठाएको कुरो 2 पदमा लेखिएको छ, कसरी कष्टको ठुलो परीक्षामा तिनीहरूको प्रशस्त आनन्द र अगाध दरिद्रता चाहिँ तिनीहरूका उदारताको धन भएर प्रशस्त बढ्यो। किनकि म गवाही दिन्छु कि तिनीहरूका औकात अनुसार र औकातभन्दा बढ्ता पनि आफ्नै राजी खुसीले दिए र पवित्र जनहरूको सेवाको अनुग्रह र संगतिमा हाम्रो भाग पनि हामी भाग लिन पाऊँ भनी ज्यादै निवेदन साथ हामीलाई आग्रहपूर्वक विन्ती गरे। प्रेरितले भने होइन, तपाईँहरूको अवस्था राम्रो छैन, तपाईँहरू गरिब हुनुहुन्छ, तपाईँहरूसित पनि धेरै कुरोको अभाव घटी छ भन्दाखेरि यिनीहरूले भन्छ, नाइ हामीसित थोरै छ तर पनि हामी दुःखमा परेकाहरूको लागि केही न केही हामी सहायता दिन चाहन्छौँ, दया गरेर हाम्रो भेटी पनि लिइदिनुहोस् भनेर यिनीहरू त भेटी लिनका लागि यिनीहरूले विन्ती गरेको होइन कि, भेटी दिनका लागि यिनीहरूले विन्ती गर्दछन्। यहाँ त भन्दछन् ज्यादै निवेदन साथ हामीलाई आग्रहपूर्वक विन्ती गरे। औ हामीले आशा गरेको बमोजिम त होइन, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा सुम्पे अनि परमेश्वरको इच्छाद्वारा हामीलाई दिए। देख्नुहुन्छ, पहिले उनीहरूले आफैलाई प्रभुमा सुम्पे, त्यसपछिबाट आफूबाट आफूसित भएका कुराहरू उनीहरूले प्रभुको कामको लागि दिए। मेसिडोनियाका यी क्रिस्चियनहरू, यिनीहरू धनी क्रिस्चियनहरू थिएनन्, यहाँ त भन्दछ अगाध दरिद्रतामा भन्दछ, यिनीहरू त दरिद्र गरिब थिए। आज हामी जतिको धनी छौँ यिनीहरू त त्यति पनि धनी थिएनन्, हामीभन्दा धेरै गरिब यिनीहरू, र पनि यिनीहरूले दुःखमा परेकाहरूको लागि सहायता दिनलाई यिनीहरूले केही न केही छुटाए। दिने बाबुका दिने छोराछोरीहरू, दिने बाबुका दिने छोराछोरीहरू यस्तै हुन्छ। प्रियहरू, हामीले यो कुरो एकदमै राम्ररी याद गर्न पर्ने, जब हामीहरू दिन्छौँ नि परमेश्वरले हामीलाई दिनुहुन्छ। यो भवन बनाउँदै बेलामा हामीले बहुत मुस्किलसँग हामीले 50 लाख जति रुपियाँ उठाएका थियौँ, यो भवन बनाउनका लागि हामीलाई 3 करोड रुपियाँ लाग्छ भनेर त्यस्तो खालको बजेट त्यस्तो थियो, 3 करोड रुपियाँ। जमिन त हाम्रो आफ्नै थियो, जमिन किन्न पर्ने कुरो थिएन, तर यो भवन बनाउनका लागि नै पनि 3 करोड रुपियाँ लाग्ने भएको थियो। अनि हामीसित बडो मुस्किलसँग 50 लाख हामीले उठाएका थियौँ। भाइ बहिनीहरूले मुठी खोलेर दुःखसँग दिनुभएको भेटीहरू जम्मा गरेका थियौँ। त्यही बेलामा सुनामीको कुरो सुन्यौँ हामीले, हो समुद्री तुफानले, बाढीले लखौँ मानिसहरू घरविहीन भए, विस्थापित भए, दुःख पाइराखेका छन्, त्यस्तो खालको खबर सुन्यौँ। अनि एक दिन प्रार्थना गर्दै बेलामा प्रभुले मेरो मनमा त्यस्तो खालको विचार ल्यायो, हामी त प्रभुको भवन बनाउनको लागि तर्खर गरिराखेका छौँ, आज कतिजना मानिसहरू बस्ने घर छैनन्, उनीसित भएका सबै कुरो बाढीले बगाएर लगे, उनीहरू खान छैन, लाउन छैन, ओढ्ने ओछ्याउने लत्ता कपडा केही पनि छैन, दुःख पाइराखेका छन्। अनि कता कता मेरो मनमा त्यस्तो विचार आयो, हामी यो भवन त बनाउँछौँ नै हामीहरू, तर ती दुःखमा परेकाहरूको लागि केही सहायता पुर्याउन राम्रो हुन्छ कि भन्ने त्यस्तो विचार मलाई आयो। अनि मैले सोचेँ, हामीले बडो मुस्किलसँग जम्मा गरेको जति पनि सङ्कलन गरेको पैसा छ, त्यसको 10औं अंश चाहिँ हामी पठाइदिउँ। अनि हामीको बिचमा कुराकानीहरू भयो एल्डर गुरुबाहरूसँग, अरूहरूसँग मैले यो कुराहरू बाँडेँ, डिकन डिकनेसहरूसँग। अनि हामीलाई सबैलाई मन भयो, प्रभुले दिनुभयो, हो यस्तो खालको कुरो। खालि विचार चाहिँ के भयो भनेदेखि, हामीसित नै त अहिले 50 लाख मात्रै छ, हामीलाई त 3 करोड चाहिएको छ। अनि 50 लाखबाट हामीले 5 लाख नै निकाल्यौँ भने पनि 45 लाख मात्र हामीलाई हुन्छ। कतिजनाको विचार त्यस्तो पनि आयो, बरु हामीको साधारण कोषबाट नै दिए कसो होला, साधारण कोषमा त छँदै नै छ, यो हामीको भवन निर्माण कोषलाई चाहिँ नछुँ साधारण कोषबाट नै। प्रभुले मलाई देखाउनु भएको चाहिँ हामीले भवन निर्माण कोषबाट नै दिनपर्छ। अनि मण्डलीका परिषदका हाम्रा गुरुजनहरूले, दिदी बहिनीहरू सबैले पनि यो कुरो मानिदिनु भयो। अनि हामीले 5 लाख रुपियाँ सुनामीमा दुःखमा परेकाहरूलाई श्रीलङ्कामा हामीले पठाइदियौँ। अनि यो भवन प्रभुले हामीलाई दिनुभयो, 1,55,60 लाख भन्दा बढी प्रभुले हामीलाई दिनुभयो थपेर, किनकि हामीले हाम्रो सङ्कलन गरिएको 10औं अंश सहायताका लागि पठाइदिउँ। पछिबाट त्यस्तै भयो, फेरि भवन काम सिद्धिएकै छैन, हामीसित बडो मुस्किलसँग सायद 30 लाख रुपियाँ मात्रै हातमा छ, धेरै काम गर्न बाँकी नै छ। त्यस्तै खालको फेरि घटना घट्यो यो यस देशभित्र। अनि प्रभुले फेरि हामीलाई देखाउनु भयो, 10औं अंश पठाउनु राम्रो हुन्छ। अनि हामीसित भएको 30 लाख रुपियाँबाट हामीले 10औं अंश छुटाएर त्यस कामको लागि पठाइदिउँ। अनि प्रभुले हामीलाई आशिष दिनुभयो, भाइ बहिनी यो त हामीहरूको आँखा अगाडि घटेका घटनाहरू हुन्, बाइबलमा लेखेको कुरो मात्रै पनि होइन, यो त सत्य कुरो यो हो। हामीको अनुभवद्वारा नै प्रभुले देखाउनु भएको छ, जसले दिन्छ त्यसलाई परमेश्वरले दिनुहुन्छ। लुका 6:38 भनेको छ, देऊ त तिमीहरूलाई दिइनेछ। मत्ती 7:07 भन्दछ, माग त तिमीहरूलाई दिइनेछ। हो, माग्न पर्छ, परमेश्वरले दिनुहुन्छ, माग त तिमीहरूलाई दिइनेछ। तर लुका 6:38 भन्दछ, देऊ त तिमीहरूलाई दिइनेछ। अनि हामी चाहिँ त्यो प्रतिज्ञा, तिमीहरूलाई दिइनेछ त्यतातिर मात्र हामीको ध्यान हुन्छ। अनि कसरी दिने भन्दाखेरि यहाँ लेखिदिएको छ, लुका 6:38 लेखिदिएको छ, लुका 6:38 देऊ र तिमीहरूलाई दिइनेछ, पुरा नाप खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्, त्यसरी दिइनेछ, तिमीहरूलाई दिइनेछ। अनि हामी चाहिँ त्यो प्रतिज्ञा नै सम्झिन्छौँ, हो परमेश्वर तपाईँले लुका 6:38 भन्नुहुन्छ, दिइनेछ, तिमीहरूलाई दिइनेछ भनेको छ। अनि त्यो प्रतिज्ञा पुरा गर्नुहोस्। परमेश्वर भन्नुहुन्छ, होइन होइन होइन, त्यसभन्दा अगाडि राम्रो पहिले देऊ त तिमीहरूलाई दिइनेछ। पहिले त आप क्या हो देव त तिमीलाई दिइनेछ यदि तिमीले दिएनौ भनेदेखि तिमीलाई दिइँदैन यसकारण कतिचोटि त हामी त परमेश्वरको प्रतिज्ञाहरू नै सम्झन्छौँ नि परमेश्वरको ठुला ठुला प्रतिज्ञाहरू अनि परमेश्वर भन्छ ओ परमेश्वर तपाईँले यस्तो प्रतिज्ञा त्यो प्रतिज्ञा पुरा गर्नुहोस् अनि परमेश्वर भन्छ हो म मेरो प्रतिज्ञा म पुरा गर्छु नि तर तिमीले पनि त तिम्रो कर्तव्य पुरा गर्न पर्यो तिमीले तिम्रो कर्तव्य पुरा गर्न पर्यो गएर एकदम गर्मी भएको छ पानी छैन अनि त्यहाँदेखि त्यो पम्पमा गएर कति गहिँ गर्दाखेरि पनि त्यहाँबाट आउँदै आउँदैन पानी नै आउँदै आउँदैन त्यहाँदेखि कसैले के भन्छ भनेदेखि त्यसलाई पनि त दिनु पर्यो पहिले एक लोटा पानी ल्याएर माथिबाट खन्याइदेऊ न त्यसलाई पनि तिर्खा लागेको छ अनि त्यो त्यसमा गएको हामीहरू एक घैँचो पानी र खन्याइदिन्छौँ त्यहाँदेखि हल्लाउन लाग्छौँ त्यहाँदेखि जति पनि पानी आउँछ जति पनि पानी आउँछ जति पनि पानी आउँछ त्यो त्यो पम्पमा पनि हामीले पानी लगाउनु पर्यो पहिले एक घैँचो पानी त्यहाँ लगायौँ भनेदेखि त्यहाँदेखि त्यहाँबाट जति पनि कति हजारौँ घैँचो पानी पनि आउन सक्दछ तर त्यहाँ लगाउन पर्यो अनि कतिचोटि हामी त्यस्तो गर्दैनौँ हामी चाहिँ खालि परमेश्वरको ठुला ठुला प्रतिज्ञाहरू मात्रै सम्झन्छौँ कि अनि ती प्रतिज्ञाहरू परमेश्वरले पुरा गर्नुहोस् भनेर हामी त्यसरी भन्छौँ परमेश्वरलाई परमेश्वर भन्छ होइन तिमीहरूले पनि गर्नपर्ने कुराहरू पहिले गर न तिमीहरूले गर्नपर्ने कुराहरू गर मैले गर्नपर्ने कुराहरू म गरिदिन्छु लुकाको बाह्र अध्यायमा हेर्नुहोस् त लुकाको बाह्र अध्यायमा एउटा प्रतिज्ञा छ लुका बाह्र अध्यायको 32 पदको यो प्रतिज्ञा धेरैपल्ट मण्डलीमा यो प्रतिज्ञा दिइने गरेको सुनेको छौँ हामीहरूले लुका बाह्रको 32 ए सानो बगाल नडराउ किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ ए सानो बगाल अघि त ज्ञानेश्वर मण्डली पनि त्यस्तो हामी त सानो थियौँ थोरै मात्र थियौँ कि अनि धेरै सतावट आउँथ्यो दुःख कष्ट आउँथ्यो अनि त्यसो गर्दाखेरि विश्वासीहरू पनि थोरै नै सुसमाचार प्रचार गर्न पनि गाह्रो मानिसहरूलाई विश्वास गर्न पनि गाह्रो अनि हाम्रो मण्डली सानो अनि कतिचोटि हामीले यो लुका बाह्रको 32 यो प्रतिज्ञा प्रभुले दिनुभएको प्रभुले भने हे प्रभु तपाईँले त भन्नुभएछ ए सानो बगाल न डराउ किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूको पिताको शुभेच्छा छ अनि यो प्रतिज्ञा पुरा गर्नुहोस् परमेश्वर यो प्रतिज्ञा पुरा गर्नुहोस् भन्ने हामीले यो प्रतिज्ञा दाबी गर्ने गर्थ्यौँ हाम्रा प्रार्थना सभाहरूमा तर एकजना भाइले मलाई भन्नुभएको दाई त्यहाँ त तपाईँ 32 चाहिँ त्यो लेखेको छ तर 33 पद त हामी त पढ्दैनौँ नि 32 पछि 33 पद चाहिँ के हो हेर्नुहोस् त 33 पदमा लेखेको छ तिमीहरूका सम्पत्ति बेचेर भिक्षा देऊ तिमीहरूका सम्पत्ति बेचेर भिक्षा देऊ आफ्नो निम्ति थोत्रो नहुने थैलाहरू बनाऊ कहिल्यै नसकिने धन स्वर्गमा सञ्चय गर जहाँ न त चोर नजिक आउँछ न किराले नष्ट गर्छ यो त हामी 32 यो लुका बाह्रको 32 पुरा गर्नुहोस् परमेश्वर पिता त्यो प्रतिज्ञा हाम्रो लागि अनि परमेश्वर भन्नुहुन्छ लुका बाह्रको 33 पनि तिमीहरूले पुरा गर्न पर्यो 12 32 म पुरा गरिदिन्छु यो शर्तमा तिमीले चाहिँ 12 33 तिमीले पुरा गर्नुपर्छ अनि पुरा चाहिँ के गर्नुपर्छ तिमीहरूका सम्पत्ति बेचेर भिक्षा देऊ देऊ तिमीहरूको सम्पत्ति बेचेर भिक्षा देऊ तिमीले देऊ अनि म दिन्छु त्यो जवान धनी मानिस प्रभु कहाँ आएर के भन्दछ घुँडा टेकेर भन्दछ हे उत्तम गुरु अनन्त जीवन पाउनलाई मुक्ति पाउनलाई मैले के गर्नपर्छ अनि येशु मसीह प्रभुले भन्नुभयो तिमी व्यवस्था त जान्दछौ चोरी नगर्नु हत्या नगर्नु व्यभिचार नगर्नु नढाँट्नु यस्तो जान्दछौ अँ गुरु त्यो त मैले सानैदेखि नै बाल्यकालदेखि नै पुरा गरेको हुँ। म त व्यवस्था पालन गर्ने मान्छे, व्यवस्था पालन गरेकै छु। अनि प्रभुले मर्कुसको सुसमाचार 10 अध्यायमा चाहिँ लेखेको छ, प्रभुले त्यो मानिसलाई देखेर प्रभुले प्रेम गर्नुभयो। त्यो मान्छेलाई देखेर भनाइको अर्थ चाहिँ त्यो मान्छेले ढाँटेको होइन, त्यो मान्छेले व्यवस्था पुरा गरेकै हो। व्यभिचार नगर्नु, हत्या नगर्नु, चोरी नगर्नु, यस्ता खालका कुराहरू व्यवस्था पुरा गरेकै हो। अनि प्रभुले त्यसलाई हेरेर तिथाउनु भयो, प्रेम गर्नुभयो। यो मान्छेले ढाँटेको होइन, यो मान्छेले सत्य बोलेको छ, प्रभुले त्यो कुरो थाहा गर्नुभयो। प्रभुले भन्नुभयो, तिमीलाई एउटा कुरोको खाँचो छ, एउटा कुरोको घटी छ, सिर्फ ती सबै भएर पनि तिमीले मुक्ति पाउन सकेको छैनौ, एउटा कुराको घटी छ। आफूसित भएका जे जति छन् गएर बेचेर गरिबहरूलाई देऊ, आफूसित भएका जे जति छन् ती बेचेर गरिबहरूलाई देऊ, अनि स्वर्गमा तिमीले ठुलो धन सम्पत्ति पाउनेछौ, अनि मेरो पछि आऊ। यो मान्छे निराश भएर फर्केर गयो, उँधो मुन्टो पारेर फर्केर गयो, मान्छे नरक कुण्डमा गयो। यो मान्छे, यो मान्छेले मुक्ति पाएन, यो मान्छेले अनन्त जीवन पाएन, किनकि उसको दुईवटा कुरो, कि त मुक्ति पाउनको लागि मसित भएका कुराहरू मैले त्याग्न पर्ने, अनि उसले भने नै यो मान्छे धेरै धनी मान्छे थियो, अनि उसले त्यो धन सम्पत्ति छोड्न चाहेन, अनि यसै कारण त्यो धन सम्पत्ति अँगालो हारेरै यो मान्छे नरक कुण्डमा नाश भएर गयो। भाइ बहिनीहरू, हामीले दिने कुराहरू खुसीसँग दिनुपर्ने हो। स्वर्गको पनि लोभ गर्ने, संसारको पनि लोभ गर्ने हुँदैन, त्यसरी हुँदैन। यो धनी मान्छे, यो धनी मान्छेले बिगार उसको त्यही नै भयो। अर्को एकजना धनी मान्छेको त धेरै धन सम्पत्ति भयो अरे, अन्न यति धेरै अन्न भयो अरे, उसको त एकदम राम्रो भयो, धेरै परमेश्वरको आशिष आयो, अनि धेरै अन्न भयो, अनि उसले के भन्दछ, मेरा यी साना साना ढिकुटीहरू अब यी सबै भत्काएर म ठुला ठुला धनसार बढाउँछु, एकदमै ठुला ठुला घरहरू भण्डारहरू, अनि सबै अन्नहरू थुपार्छु त्यसमा। उसले त्यस्तो विचार गर्यो, अनि त्यहाँदेखि उसले के भन्दछ, अनि मेरो प्राण भन्छु, ए प्राण अब खा पी मजा गर, पुस्तौँ पुस्तौँसम्म तेरो लागि धन सम्पत्ति छ, अब यति धेरै अन्न आएको छ, तैँले खाएर सिद्धिँदैन, तेरो पछिबाट आउने छोरा छोरी नाति नातिनाहरूलाई पनि प्रशस्त प्रशस्त पुग्ने धन सम्पत्ति आएको छ तसँग, खा पी अब मजा गर। अनि परमेश्वरले भन्नुभयो, ए मूर्ख, तेरो प्राण आज राति मलाई चाहिएको छ, अर्को भाषामा त आज राति मर्छस्, तेरो प्राण त तेरो होइन, त्यो त मेरो हो, अनि तेरो प्राण मलाई फिर्ता चाहिएको छ। अनि प्रभुको प्रश्न चाहिँ, त्यत्रो धेरै धन सम्पत्ति थुपारेर पनि आखिर त्यो मान्छेले के फाइदा भयो, त्यो मान्छे मर्यो, अनि एक सिता अन्न पनि खान पाएन, उसको धन सम्पत्ति सबै खत्तम भयो। किन? किनकि यो मान्छेको जीवनमा धन सम्पत्ति थुपार्यो सबै कुरो, उसले परमेश्वरलाई धन्यवाद पनि चढाएन, परमेश्वरको सम्झना पनि गरेन, यो त परमेश्वरले दिनुभएको आशिष हो भनेर पनि भनेन, उसले चाहिँ सबै मेरो 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 खेतबारीबाट मेरो अन्न आएको, मेरो धनसारमा राखेको, मेरो 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 जगले भन्छ, मेरो छैन केही, हंसै उडी आत्मा लोकमा मट्टी हुन्छ देही, कर्कलोको पानी सरी ढली जान्छ देही, माया मोह धेरै धेरै लाने छैन केही। यो मूर्ख मान्छेले त्यो कुरो विचारै गरेन, थुपार्नसम्म थुपार्यो थुपार्यो थुपार्यो, अनि त्यहाँदेखि मजासँग सुतेको राति परमेश्वरले भन्नु, आज राति नै त खत्तम। प्रियहरू हो, यस्ता खालका कुराहरू दिने बाबुका दिने छोराछोरीहरू हामीहरू हुन पर्यो। यसै कारण दुःखमा परेको भाइ बहिनीहरूलाई, भाइ म तपाईँको लागि प्रार्थना गरिदिन्छु, त्यतिले भनेर मात्र पुग्दैन, त्यतिले हो उसको लागि प्रार्थना गर्नुपर्छ हामीहरूले, तर त्यतिले भनेर मात्र पुग्दैन, उसलाई यदि केही दिन सहायता दिन सक्छौँ भनेदेखि हामीले दिनपर्छ।
धेरै भाइ बहिनीहरू बाढी पिरेर दुःख पाइराखेका छन् त्यहाँ। हामी हेर्नुहोस् न कति सुकिलो ठाउँमा बसिरहेछौँ हो कि। म त यो भवनमा आउँदाखेरि त परमेश्वरलाई जहिले पनि धन्यवाद हुन्छ, धन्यवाद परमेश्वर यति राम्रो भवन हामीलाई दिनुभएको छ तपाईँले, यस्तो राम्रो कस्तो हेर्नुहोस् त, यो त हामीले परमेश्वरको लागि बनाएको भवन त होइन, परमेश्वरले हामीलाई दिनुभएको भवन पो हो। अनि कति मजासँग बाहिर पानी हुरी बतास जेसुको होस् त्यसले हामीलाई केही पनि असर पार्दैन। अघि चाहिँ हामीहरू पाल टाँगेर त्यो गर्नुपर्थ्यो, अनि एकपल्ट त्यसै पाल टाँगेर बसेर यतापट्टि संयुक्त सेवा भइराखेको थियो, सानो भवन थियो हाम्रो, अनि हुरी बतास आएर त पाल त डङ्गै पारिदियो सबै भाइ बहिनीहरू त बिचरा कतिजना पाल मुनि, अनि एकदमै रुझेर भिजेर त्यहाँदेखि भित्र दौडेर आउनुभयो, कतिजना ओत लाग्नुभयो भित्र, अनि हामीको त्यो सेवा त गडबड भयो। अनि परमेश्वरले त्यति बेला हामीलाई भन्नुभएको, परमेश्वरले तिमीलाई एउटा भवन चाहिएको छ, त्यति बेलामा परमेश्वरले भन्नुभएको। अनि हामीले प्रार्थना गर्न लाग्यौँ, अनि प्रार्थना मात्र गरेनौँ प्रियहरू, प्रार्थना मात्र गरेनौँ, हामीले आफ्नो मुठी खोलेर दिन लाग्यौँ। सबैले धेरै धेरै दिन सकेनन् होला, तर दिनेले दिए, कतिले त थोरै ल्याउनेले थोरै पनि ल्याए, अनि सबैले जम्मा गऱ्यौँ, अनि परमेश्वरले आशिष दिनुभयो, अनि यति राम्रो भवन हामीले पायौँ। हाम्रो परमेश्वर विश्वासीको परमेश्वर हुनुहुन्छ। यसकारण अब म बाइबलका एक दुईवटा पदहरू पढिदिन्छु अनि म त्यहाँदेखि शेष गर्छु। होइन, शेष गर्ने समय होइन रहेछ अहिले त, मेरो घडीले त अर्कै कुरो भन्दैछ, क्या अझै एक डेढ घन्टा बोले पनि हुने रहेछ जस्तो छ। होइन होइन, म चाँडै शेष गर्छु। आज भन्नपर्ने कुरा चाहिँ मैले तपाईँलाई भनिहालेँ अघि, अब एक दुईवटा बाइबलका कुराहरू म बाइबल तपाईँहरूलाई पढेर सुनाऊ है। ए, अझै एउटा कुरो बाँकी रहेछ नि, यो पनि पढिहाल्छु। यो प्रतिज्ञाको कुरो त्यो गर्दाखेरि नि हामी चाहिँ परमेश्वरको एउटा प्रतिज्ञा ठक्कै त्यो गर्छौँ, अनि त्यो प्रतिज्ञा हामीले दाबी गर्छौँ। ठिकै कुरो छ, प्रतिज्ञा दाबी गर्नपर्छ। फिलिपी चार अध्यायको 19 पद त्यो एउटा एकदमै राम्रो प्रतिज्ञा छ। त्यो प्रतिज्ञामा यसरी लेखेको छ, मैले सुधारेर पढिदिउँ है मेरो बाइबलबाट। त्यो प्रतिज्ञामा लेखेको छ, औ मेरा परमेश्वरले ख्रिस्त येशूमा भएको उहाँको महिमाको सम्पत्ति अनुसार तिमीहरूका सबै अभावलाई पुरा गरिदिनु हुनेछ। कति राम्रो प्रतिज्ञा हो कि, तिमीहरूका सबै अभावलाई, चाहे त्यो रुपियाँ पैसाको अभाव होस्, चाहे त्यो खानेकुराको अभाव होस्, त्यो लुगाफाटाको अभाव होस्, स्वास्थ्य तन्दुरुस्तीको अभाव होस्, काममा ज्ञान बुद्धिको अभाव होस्, सफलताको अभाव होस्, तिमीहरूका सबै अभावलाई उहाँको परमेश्वर येशु ख्रीष्टमा भएको उहाँको महिमाको सम्पत्ति अनुसार परमेश्वरले पुरा गरिदिनुहुनेछ। कति ठुलो परमेश्वरको प्रतिज्ञा हो यो, हाम्रो सबै अभावलाई। कतिचोटि हामी चाहिँ अभाव भन्दा चाहिँ खालि रुपियाँ पैसाको कुरो मात्रै राख्छ, हामी सोच्छौँ रुपियाँ पैसाको, तर अभाव भनेको त्यो रुपियाँ पैसाको मात्र होइन। कति मानिसहरू, धेरै रुपियाँ पैसा भएका मानिसहरू आज रोगी बिरामी अवस्थामा छन्, कति औषधि पानी उपचार गर्दा पनि निको हुन सकिराखेका छैनन्, अनि उनीहरूको अभाव चाहिँ त्यो भयो। कति धेरै धन सम्पत्ति भएका मानिसहरू पनि, राम्रो स्वास्थ्य तन्दुरुस्ती भएका मानिसहरू पनि, उनीहरू चिन्ता फिक्रीले ग्रस्त छन्, छोराछोरीहरूको जीवन राम्रो भएन, छोराछोरीले दुःख दिइराखेका छन्, अनि उनको मनमा चिन्ता छ, फिक्री छ, अशान्ति छ, धन सम्पत्ति भएर के भयो र, घरबार भएर के भयो र, धेरै प्रकारको सफलता पाएर के भयो र, जबकि मेरो मनमा अशान्ति बेचैनी छ भनेदेखि त्यो पनि अभाव हो। अभाव धेरै किसिमका छन्। अनि परमेश्वरको प्रतिज्ञा चाहिँ के भनेदेखि, मेरो परमेश्वरले पावल भन्दछ, ख्रिस्त येशूमा भएको उहाँको महिमाको सम्पत्ति अनुसार तिमीहरूका सबै अभावलाई पुरा गरिदिनुहुनेछ। यो त कति ठुलो प्रतिज्ञा, परमेश्वरको प्रतिज्ञा हो कि। अनि हामी कतिचोटि यो प्रतिज्ञा मात्रै सोच्छौँ,
अनि यो प्रतिज्ञा हामीले दाबी गर्न लाग्छौँ र पनि यो प्रतिज्ञा पुरा हुनै सक्दैन हाम्रो जीवनमा. किन हुन सक्दैन याद छ तपाईँलाई? किनकि हामीले कतिवटा शर्तहरू पुरा गर्नपर्ने शर्त चाहिँ हामीले पुरा गरेका हुँदैनौँ. अनि यहाँ फिलिपी 4:14 पढ्नुभयो भनेदेखि 18 त्यो शर्त तपाईँले देख्नुहुन्छ. फिलिपी 4:14 चाहिँ त्यो शर्त देख्नुहुन्छ. 19 चाहिँ गएर परमेश्वरको प्रतिज्ञा चाहिँ दिइएको छ. यसकारण परमेश्वरको प्रतिज्ञा चाहिँ तिनीहरूको लागि हो जुनहरूले फिलिपी 4:14-17 कुराहरू बुझेका छन् अनि त्यस अनुसार गर्छन्. अनि त्यहाँ चाहिँ के छ म पढिदिउँ है 14 तापनि मेरो कष्टमा तिमीहरूले सङ्गति दिएकोमा असल गर्यौ. ए फिलिपी हो, तिमीहरू आफै पनि जान्दछौ कि सुसमाचारको सुरुमा म म्यासिडोनियाबाट बिदा हुँदा लिने विषयमा तिमीहरू बाहेक कुनै मण्डलीको मसँग सङ्गति भएको थिएन. किनभने थिसलोनिकामा पनि तिमीहरूले मलाई एकचोटि भन्दा बढी नै मेरो दरकारमा पठाइरह्यौ. मैले चन्दा खोजेको त होइन, तर तिमीहरूकै हर हिसाबमा बढ्दै जा आउने फल खोजेको हुँ. तर मसित सबै कुरा छन् र मसित प्रशस्तै छ. तिमीहरूले पठाइदिएका मिठो बासना भएको परमेश्वरलाई मन पर्दो र ग्रहण योग्य बलिदान इपाफ्रोडाइटसबाट पाएर म तृप्त भएको छु. अनि त्यसपछिबाट 19 प्रतिज्ञा चाहिँ आउँछ. 14-18 के हेर्यौँ हामीले भनेदेखि यी मानिसहरूले भेटी उठाएर पावल जेलखानमा हुँदै बेलामा भेटी पठाउने काम गर्दोरहेछ. एकपल्ट मात्र होइन, दुईपल्ट तिनपल्ट पनि पठाएको. उनीहरूले परमेश्वरको जनको सहायताको लागि आर्थिक सहायता पठाएको, भेटी पठाएको देख्नुहुन्छ. यसकारण तिमीहरूले त्यस्तो गर्यौ, यसकारण मेरो परमेश्वरले ख्रिस्त यीशुमा भएको उहाँको महिमाको सम्पत्ति अनुसार तिमीहरूका सबै अभाव पूरा गरिदिनुहुनेछ. किनकि तिमीहरूले मेरो अभाव, मेरो घटी, मेरो कमीमा मलाई सहायता दियो. देख्नुहुन्छ यहाँ हामी हाम्रो कर्तव्य चाहिँ पुरा गर्दैनौँ कि त्यहाँदेखि परमेश्वरलाई हामी चाहिँ सहायता माग्छौँ. अनि परमेश्वर भन्नुहुन्छ होइन, तिमीहरूले आफ्नो कर्तव्य पुरा गर्नु पऱ्यो नि, मेरो प्रतिज्ञा त म पुरा गर्छु. बाइबलका 1-2 पदहरू पढिदिन्छु अब म, अनि म शेष गर्छु. लु हितोपदेशमा पल्टौँ. यो चाहिँ भजन सङ्ग्रहको पछि, हितोपदेश चाहिँ भजन सङ्ग्रहको पछि छ. हितोपदेशको 19:17 हेर्नुहोस् त. हितोपदेश 19:17 उदार चित्तले गरिबलाई जसले दिन्छ त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ. यो हितोपदेश 19:17 उदार चित्तले गरिबलाई जसले दिन्छ, गरिबलाई जसले दिन्छ, उदार चित्तले गरिबलाई जसले दिन्छ त्यसले परमप्रभुलाई दिन्छ. यहाँ चाहिँ परमप्रभुलाई दिन्छ भनेर लेखेको छ. अङ्ग्रेजी बाइबलमा चाहिँ लेन्ड भनेर लेखेको रहेछ. लेन्ड भनेको चाहिँ सापट दिन्छ, परमप्रभुलाई सापट. तपाईँले कुनै गरिबलाई उदार चित्तले दिनुभयो भनेदेखि त्यो चाहिँ तपाईँले त्यो गरिबलाई दिनुभएको होइन, तपाईँले त परमेश्वरलाई सापट दिनुभएको. अनि सापट दिनुभएको हो त्यहाँदेखि 17:2 भन्दछ उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ. अनि जब परमेश्वरले तपाईँलाई फर्काइदिनुहुन्छ, तपाईँले जति दिनुभएको थियो त्यति मात्रै दिनुहुन्न परमेश्वर. तपाईँले त्यो गरिबलाई जति दिनुभयो नि त्योभन्दा कति गुणा बढी परमेश्वरले तपाईँले दिनुहुन्छ. कति राम्रो कुरो नि. हामीले जब गरिबहरूलाई दिन्छौँ नि केही कुरो येशूको नाउँमा, येशूको नाउँमा दिन्छौँ हामीहरू, परमेश्वरलाई सापट दिएको जस्तै, परमेश्वरले भने जति लो मलाई सापट देऊ न अनि सापट माग्यो जस्तै अनि परमेश्वरले फेरि हामीले त्यो फर्काइदिनुहुन्छ जति हामीले दियौँ त्योभन्दा कति गुणा बढी फर्काइदिनुहुन्छ यो हितोपदेश 19:17 हितोपदेश 11:24-25 हितोपदेश 11:24-25 कोही मानिस उदार हातले खर्च गरेर पनि धनी नै हुन्छ कोही मानिस उदार हातले खर्च गरेर पनि धनी नै हुन्छ अर्कोले असाध्य जोहो गर्छ र पनि गरिब भएरै मर्छ एकजना मानिसले चाहिँ उदार हातले खर्च गरेर एकदमै धनी नै हुन्छ अरे जति खर्च गर्दैछ ऊ त धनी नै अझै धन सम्पत्ति बढ्दै जान्छ ऊ त धनी हुँदै जान्छ अर्कोले चाहिँ असाध्य जोहो गर्छ अरे यहाँ अर्को बाइबलमा नयाँ संस्करणमा त लेखेको छ दिन पर्ने कुरा दिँदैन दिन पर्ने कुरा दिँदैन अनि त्यो गरिब भएरै मर्छ लोभ गरेर कन्जुस्याई गरेर राख्छ नि दिन पर्ने कुरा दिँदैन अनि त्यो चाहिँ गरिब भएरै मर्छ आज हाम्रा कति भाइहरू बहिनीहरू पानीको बप्तिस्मा दिन लाग्नु भएको छ यहाँ आउनुभएको छ कि आउनुभएको छैन मलाई थाहा छैन म त यो पानीको बक्तिमा लिन आउनेहरूलाई एउटा कुरो म जहिले पनि सम्झाउने गर्छु के भन्छु भनेदेखि तपाईँले परमेश्वरको भाग दशौँ अंश भण्डारमा ल्याउनुहुन्छ कि ल्याउनुहुन्न सबभन्दा ठुलो कुरो त्यो यदि ल्याउनुहुन्छ भनेदेखि हामी तपाईँलाई बक्तिसमा दिन्छौँ यदि ल्याउनुहुन्न भनेदेखि हामी तपाईँलाई बक्तिसमा दिन्नौँ किनकि बाइबलले त भन्दछ मलाखी 3 अध्यायले त भन्दछ दशौँ अंश नदिने मान्छे त परमेश्वरलाई लुट्ने मानिसहरू हो परमेश्वरको भाग खोसेर खाने मानिसहरू दशौँ अंश त परमेश्वरको भण्डार हो परमेश्वरको भाग हो अनि त्यो मान्छे जसले दशौँ अंश पनि आफै क्वाप्पै पार्छ त्यो मान्छे त परमेश्वरको भाग खोसेर खाने लुटेरा हो त्यस्तो लुटेरालाई हामीलाई आज पानीको बप्तिस्मा लु अब तिमी चाहिँ परमेश्वरको बालक भयो है तिमी परमेश्वरकी बालिका भयो भनेर भन्नु चाहिँ त्यो झुटो हो त्यो चाहिँ झुटो हो यदि मेरा भाइ बहिनीहरू जुनहरू आज पानीको बप्तिस्मा लिन चाहनुहुन्छ तपाईँ भन्नुहुन्छ दशौँ अंश दिने कुरो चाहिँ भनेर कपाल कन्याउनुहुन्छ भने तपाईँ बप्तिस्मा नलिनुहोस् हामी तपाईँलाई बप्तिस्मा दिन्नौँ पर्खनुहोस् तपाईँ अझै पर्खनुहोस् तपाईँ तयार हुनु किनकि तपाईँ त्यो दशौँ अंश चाहिँ परमेश्वरको भाग हो त्यो त दिनुपर्ने कुरो हो अनि यदि त्यो चाहिँ तपाईँ दिनुहुन्न भनेदेखि तपाईँमाथि श्राप आउँछ अनि तपाईँ त गरिब भएरै मर्नुहुन्छ कहिले पनि धनी हुनुहुन्न तपाईँ परमेश्वरले कहिले पनि तपाईँलाई आशिष दिन सक्नुहुन्न तपाईँ त गरिब भएरै मर्नुहुन्छ हामी मण्डलीमा प्रभुलाई धन्यवाद चढ्छौँ दशौँ अंशको कुरो त हामी सबैलाई सिकाउँछौँ अनि हामी सबै धेरैजनाले दशौँ अंश दिन्छौँ आज अनि हामी भन्छौँ दशौँ अंश दिएर म सोधौँ है दशौँ अंश दिएर तपाईँहरू कतिजना गरिब हुनुभयो दशौँ अंश दिएर तपाईँहरू कतिजना गरिब हुनुभयो हामी कोही पनि त गरिब भएनौँ त दशौँ अंश दिइराखेको छु परमेश्वरले आशिष धन बढी आशिष दिइराख्नु भएको छ दशौँ अंश नदिने कोही हुनुहुन्छ यहाँ तपाईँ कति धनी हुनुभयो कतिवटा ट्याक्सी किन्नुभयो कतिवटा घरहरू बनाउनुभयो तपाईँले कति जग्गा जमिन किन्नुभयो तपाईँले दशौँ अंश नदिनेहरू कोही हुनुहुन्छ यहाँ हात उठाएको जस्तो लेख्छु नि म दशौँ अंश नदिनेहरू पनि धनी भएका छैनन् प्रियहरू हो झन् गरिब भएको छ हामी जुनले दिएका छौँ हामीलाई प्रभुले दिइराख्नु भएको छ होइन यसै कारण यो कुरो है अनि यहाँ हेर्नुहोस् यहाँ के भन्दछ भनेदेखि कोही मानिस उदार हातले खर्च गरेर पनि धनी नै हुन्छ अर्कोले दिन पर्ने कुरा दिँदैन र पनि गरिब भएरै मर्छ त्यहाँदेखि 25 पद उदार मानिसको उन्नति हुन्छ अरूलाई सहायता गर्नेले सहायता पाउँछ अरूलाई सहायता गर्नेले सहायता पाउँछ अरूलाई सहायता नगर्नेले सहायता पाउँदैन
बाइबलले सफासँग भनिदिन्छ यो कुरो। तपाईँले अरूलाई सहायता दिनुहुन्छ भनेदेखि परमेश्वरले अरू कुनै स्रोतबाट तपाईँलाई सहायता दिनुहुन्छ। यदि तपाईँले अरूलाई सहायता नै दिनुहुन्न भनेदेखि तपाईँले सहायता पाउनुहुन्न। अझै एउटा बाइबलको पद त्यहाँदेखि म शेष गर्छु। हितोपदेश यसको 21:13 अनि म शेष गर्छु। हितोपदेश 21:13 कसैले असहायताको बिन्ती सुनेन भने, राम्रो सुन्नुहोस् यहाँ, कसैले असहायता असहायको बिन्ती सुनेन भने त्यसले पनि सहायताको निम्ति पुकारा गर्दा त्यसको बिन्ती सुनिने छैन। असहायताको बिन्ती नसुन्ने मान्छेले पछिबाट सहायताको लागि बिन्ती गर्दा त्यसको बिन्ती पनि कसैले सुन्ने छैन, किनकि त्यसले असहायताको असहायको बिन्ती सुनेन, त्यसको बिन्ती त्यो असहाय हुँदाखेरि त्यसको बिन्ती पनि अरूले सुन्दैन। देऊ त तिमीहरूलाई दिइनेछ। थुप्रै कुरो भन्न थियो तर आज म यहीँ नै शेष गर्छु। अब यही नै शेष गर्छु अनि आज अब हामी भेटी उठाउँछौँ, अब हामी भेटी उठाउँछौँ अनि हामी खालि दिनै पर्छ भनेर दिएको होइन है, हामी प्रार्थना सहित भेटी उठाउँछौँ। तपाईँले भेटी ल्याउनु भएको छ, म यो भन्छु अब के गरौँ हामीहरू भनेदेखि यो भेटी तयार गरौँ, हाम्रो हातमा दिउँ अनि त्यहाँदेखि हातमा लिएपछि हामी त्यहाँदेखि हामी प्रार्थना गर्नेछौँ अनि प्रार्थना गरेपछि यो भेटी हाम्रो यो विशेष भेटी हामी डालोमा लगाउनेछौँ। ती भाइ बहिनीहरूको सम्झना गरौँ न, बिचराहरू खान पनि पाएका छैनन्, बस्ने ठाउँ पनि छैन, लुगाफाटा पनि छैन, ओढ्ने ओछ्याउने केही प्रबन्ध छैन, त्यस्तै खालको दुःख पाइराखेको भोकै छन्, कति ठाउँमा त पिउने पानी पनि छैन, अरे त्यस्तो खालको ती भाइ बहिनीहरूको सम्झना गरौँ अनि आफ्नो भेटी निकाल्नु भयो, तपाईँको भेटी तपाईँको हातमा निकाल्नुहोस् है अनि हामी परमेश्वरसँग प्रार्थना गर्नेछौँ, परमेश्वरको आशिष माग्नेछौँ अनि प्रार्थना सहित दिनेछौँ। एकजनाले त यस प्रकारले पनि भनेको, हत तरिका यी भेटीहरू उठाउँछौँ हामीहरू अनि पुग्नुपर्ने ठाउँमा पुग्दैनन् अरे नि त, कति भेटीहरू त त्यसै अस्ति मैले एउटा पढेको त्यसमा अन्न त कुहेर सडेर त्यसै गएको अरे, त्यहाँ बाँड्नेहरूले त वास्तै गरेन रहेछ अरे, कति बोरा बोरा अन्नहरू त्यसै कुहेर सडेर गएको, यो पालिको कुरो होइन होला अघिल्लो पालिको कुरो होला, त्यस्ता खालका कुराहरू पनि हुन्छन्। हामीले दिएको भेटी सायद कसरी जान्छ के हुन्छ हामीलाई थाहा छैन, तर पनि हामी प्रार्थनासहित दिन्छौँ, यो कुरो प्रार्थनासहित दिन्छौँ। कुनै न कुनै भाइ कि बहिनीको जीवनमा हामीले चढाएको भेटीले केही आशिष पुर्याउन सक्यो भने येशु ख्रिस्टको नाउँमा त्यो आशिष पुगेको होस् है। आफ्नो भेटी आफ्नो हातमा राख्नुहोस्, अब प्रार्थना गरौँ अनि प्रभुसँग आशिष मागौँ, त्यसपछि भेटी उठाउनेछौँ। अनि गीतको लागि चाहिँ मैले त्यसरी सोचिराखेको थिएँ, हामीले त्यो गीत गाउनु कस्तो हुन्छ, येशूलाई म सब थोक दिन्छु, सबै थोक अर्पण गर्छु, कति नम्बर होला नि त्यो, एकजनाले खोजिदिँदै गर्नुहोस् कति नम्बर हो त्यो, अनि हामी सबैजनाहरू चाहिँ प्रार्थना गरौँ, सबैजना आउनु शिर झुकाउँ, हामीहरू आफ्नो भेटी आफ्नो हातमा लिउँ अनि येशु प्रभुको नाउँमा हामी यो भेटी हामी चढाउन लागेका छौँ। हामी प्रभुसँग प्रार्थना गरौँ, प्रभु हामी तपाईँका छोरा छोरीहरू आज तपाईँले आफ्नो वचनबाट पनि हामीलाई देखाउनु भयो, दिने बाबुका दिने छोराछोरीहरू, अनि जब हामीहरू दिन्छौँ प्रभु परमेश्वर पिता, यो त हामीले तपाईँलाई सापट दिएको जस्तो मात्रै, अनि जब तपाईँले फर्काउनुहुन्छ हामीहरूलाई, जति हामीले दियौँ त्यति मात्रै फर्काउनुहुन्न, त्योभन्दा कति बढी बढी कति गुणा बढी हामीलाई फर्काइदिनुहुन्छ। दुःखमा परेका हाम्रा बाढी पीडित भाइ बहिनीहरूलाई सम्झन्छौँ अनि प्रभु यो हामीले ल्याएको भेटी हाम्रो हातमा रहेको भेटी यो हामी तपाईँमा समर्पण गर्छौँ, पहिले हामी आफैलाई तपाईँको हातमा दिन्छौँ अनि यो भेटी पनि तपाईँको हातमा दिन्छौँ, आशिष दिनुहोस् यो भेटीमा
अनि यो भेटीले हाम्रो दुःखमा परेका भाइ बहिनीहरूको ठुलो सहायता भएको होस्, उनीहरूलाई गुहार भएको होस्, उनीहरूको जीवनमा आशिष आएको होस्। अनि हाम्रो प्रार्थना त यो पनि छ, जसरी हामीले येशु प्रभुलाई ग्रहण गर्न सक्यौँ, येशु प्रभुलाई चिन्यौँ, येशु प्रभुलाई ग्रहण गरेर तपाईँको सन्तान हुने अधिकार पायौँ, यी दुःखमा परेका हाम्रा भाइ बहिनीहरूले पनि प्रभु येशु ख्रीष्टलाई चिन्न पाउन्, तपाईँको छोराछोरीहरू बन्न पाउन्, ए हाम्रो बिन्ती छ। हामीले यो भेटी अब दिन लागेका छौँ, प्रार्थनासहित डालोमा लगाउँदैछौँ हामीहरू, तपाईँले आशीर्वाद दिनुहोस्, हाम्रो यो बिन्ती सुन्नुहोस्, यो भेटीमा तपाईँको आशिष रहोस्। अनि हामीलाई दिने बाबुका दिने छोराछोरीहरू भएर जिउनलाई अनुग्रह दिनुहोस् भन्ने बिन्ती चढाउँछौँ येशु प्रभुको नाउँमा। 340 चाहिँ पुरानो पुस्तकमा, 340 नयाँमा चाहिँ 418, नयाँमा चाहिँ यसमा चाहिँ 418 रहेछ, अनि अर्कोमा चाहिँ 340। येशूलाई म सब थोक दिन्छु, सबै थोक अर्पण गर्छु। प्रार्थनाको गीत हो यो, प्रार्थना सहित गाउनेछौँ, भेटी डालो आउनेछ, प्रार्थना सहित डालोमा भेटी लगाउनेछौँ। प्रार्थना सहित यो भेटी हाम्रा दुःखमा परेका भाइ बहिनीहरूलाई सहायताको लागि पठाउन लागेका छौँ। तर यो भेटी पठाएर भइगयो हामीको जिम्मेवारी सिद्धियो भन्ने होइन, हामी परमेश्वर बाबुका छोराछोरीहरू जिउँदो परमेश्वर पितासँग ख्रिस्ट येशू प्रभुको नाउँमा प्रार्थना अन्तर्विन्ती गर्ने अधिकार तपाईँ र मलाई छ। हामी परमेश्वर पितालाई अब्बा, पिता, बुवा, पापा, आपा भनिकन पुकार्ने अधिकार पाएका मानिसहरू हौँ। यस कारण दुःखमा परेका भाइ बहिनीहरूको लागि आज यो भेटी पठाइदिएर भइगयो हामीको जिम्मावारी सिद्धियो होइन, उनीहरूको लागि रातो दिन प्रार्थना गरिदिने, जबसम्म उनीहरूको राम्रो प्रबन्ध हुँदैन, दुःखमा परेकाहरू कति रोगी बिरामी अवस्थामा छन्, औषधि पानी उपचारको राम्रो प्रबन्ध हुन सकिराखेको छैन, त्यस्ता दुःखमा छन् उनीहरू, उनी कतिको मनमा कति पीड होला, कति अशान्ति होला, वर्षौँ वर्षौँ वर्षौँदेखि आर्जन गरेका कुराहरू पानीले स्वात्तै पारेर लगिदियो, केही पनि हात परेन, रित्तो हात भयो, त्यसको कति पीड होला, अशान्ति होला, कतिले आफ्ना प्रियजनहरूलाई गुमाएका होलान्, कति मनमा चिन्ता पिक्रियो होला, उनीहरूको लागि प्रार्थना गरिदिने जिम्मेवारी हाम्रो जिम्मेवारी हो। अनि म तपाईँलाई सोध्न चाहन्छु, आखिरी प्रार्थना गरेर शेष गर्नभन्दा अगाडि, के तपाईँहरू दुःखमा परेका बाढी पीडितहरू खालि नेपालभित्र मात्र होइन, उता उत्तर बिहारमा लखौँका सङ्ख्यामा दुःखमा परिराखेका उनीहरूको लागि तपाईँहरू प्रार्थना गर्छौँ भनेर तपाईँहरू प्रतिज्ञा गर्नुहुन्छ? कतिजना भन्नुहुन्छ हामी प्रार्थना गर्नलाई तयार छौँ? हात उठाउनुहोस्, हात उठाउनुहोस्।
हात झार्नुभए हुन्छ। साङ्लो प्रार्थनामा हामी समय दिनेछौँ, विशेषी दुःखमा परेकाहरूको लागि पनि प्रार्थना 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 गरिदिउँ। हामीहरू आउनुहोस्, हामी प्रार्थना गरौँ। प्रभु, तपाईँले यी प्रियहरूको लागि हामीलाई यो भेटी उठाउन दिनुभयो, अब यो भेटी हामीले पठाउन लागेका छौँ। तपाईँको आशिष माग्छौँ, यसमा आशिष दिनु। तपाईँले थोरैलाई आशिष दिएर धेरै बनाउन सक्नुहुन्छ। पाँचवटा रोटी दुईवटा माछालाई आशिष दिएर हजारौँलाई खुवाउन सक्ने तुल्याउनु भयो। बाह्र डालो टुक्रा टाक्ने उठाउन पर्यो। तपाईँले त्यस प्रकारले आशिष दिनुहुन्छ। यो थोरै भेटीमा तपाईँको आशिष रहेको कारणले धेरैजनाको लागि पुग्न सकेको छ भने बिन्ती चढाउँछौँ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ आजको सेवामा हामीलाई राख्नुभयो। अब हामी यहाँबाट बिदा भएर जान्छौँ। हाम्रो सँग हुनुहोस् तपाईँ, हामीलाई आशीर्वाद दिनुहोस्, हाम्रो प्रार्थना सुन्नुहोस्, हाम्रो धन्यवाद ग्रहण गर्नुहोस्। हामी यहाँबाट बिदा भएर जान्छौँ। हाम्रो सँगमा हुनुहोस् अनि हामीलाई सबै प्रकारले आशीर्वाद दिनुहोस्। प्रभु येशु ख्रिस्टको नाउँमा अनि प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको सङ्गति हामी सबैजनासँग सदा सर्वदा रहुन्। आमेन। सबैलाई जय मसीह।
जुदो जुदो सारे सुरे जुदो ओ साधु आई दिन्छन् मलाई न संगति मिलो। जुदो जुदो उतार्न पाप कि मत सन्देश जान्दछु मनमै प्रसङ्गति मिठो जुदो जुदो उतार्न पाप कि म कसरी निश्चय जान्दछु मनमै जुदो नि जुदो छ निश्चय जुदो छ मेरो मनमा Yeah.